नमस्कार, ज्येष्ठ नागरिक कार्यक्रममा हार्दिक स्वागत छ। तपाईँले यो कार्यक्रमलाई सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रत्येक आइतबार बिहान यसै बेलादेखि सुन्दै आउनु भएको छ। यसका साथै यस कार्यक्रमलाई तपाईँले रेडियो नेपाल .gov.np, रेडियो नेपालको मोबाइल एप र रेडियो नेपाल .com पनि प्रत्यक्ष सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी ज्येष्ठ नागरिकको हक अधिकारलाई सुनिश्चित गर्न गरिएको संवैधानिक तथा कानुनी व्यवस्थाका साथै सरकारले गरेका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था, ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि विभिन्न संघ संस्थाहरूले सुरु गरेका काम र उनीहरूले प्रदान गर्दै आएका सेवा सुविधाका बारेमा जानकारी दिँदै आइरहेका छौं। यसका अतिरिक्त गतिविधि, कुराकानी, जीवनानुभव र अन्तर्राष्ट्रिय प्रसङ्ग समेत यस कार्यक्रमका विषयवस्तु रहँदै आएका छन्। आज हामी कुराकानी लिएर आएका छौं, कार्यक्रम सुन्दै गर्नुहोला।
आउनुहोस् कार्यक्रम सुरु गरौं।
2078 सालको जनगणना अनुसार नेपालमा ज्येष्ठ नागरिकहरूको संख्या 29,77,318 रहेको छ। यो कुल जनसङ्ख्याको 10.21% हो। 70 वर्ष उमेर पुग्नुभएका ज्येष्ठ नागरिकहरूले मासिक रूपमा ₹4,000 दरले सामाजिक सुरक्षा भत्ता पाउँदै आउनुभएको छ। त्यसै गरी सरकारले 60 वर्ष उमेर पुग्नुभएका कर्णाली अञ्चलका ज्येष्ठ नागरिक र मुलुकभरि रहनुभएका 60 वर्ष पुग्नुभएका दलित ज्येष्ठ नागरिकलाई ₹2,660 र विवाह नगरी बस्नुभएका 60 वर्ष उमेर पुग्नुभएका महिला ज्येष्ठ नागरिक र सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बस्नुभएका 60 वर्ष उमेर पुग्नुभएका ज्येष्ठ नागरिक र पतिको मृत्यु भएका 60 वर्ष उमेर पुग्नुभएका महिला ज्येष्ठ नागरिकलाई ₹2,660 दरले भत्ता उपलब्ध गराउँदै आएको छ। आर्थिक रूपले सामाजिक सुरक्षा भत्ता दिँदै आएको सरकारले उहाँहरूको सम्मानको लागि मन्त्रालयको नाम नै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राख्यो र संविधानमा पनि ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण र सामाजिक सुरक्षाको हक हुनेछ भनेर ज्येष्ठ नागरिकको हकलाई सुरक्षित गर्यो।
अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले यही जेठ 15 गते आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक गर्नुभयो। यस वर्ष ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्तामा कुनै वृद्धि भएन, बरु आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न सक्नेले छोडौं, नसक्नेलाई जोडौं भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्ने भनिएको छ। त्यस्तो योगदानलाई अन्तरपुस्तागत न्याय र राष्ट्रिय ऐक्यबद्धताको उदाहरणको रूपमा सम्मान गरिने भनिएको छ। मन्त्रालयको नाम परिवर्तन गरेर महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय राखियो। प्रदेश र स्थानीय सरकारको सहकार्यमा सडक बालबालिका तथा ज्येष्ठ नागरिकको पारिवारिक पुनर्मिलन तथा सामाजिक पुनर्स्थापनाका लागि सामाजिक सुरक्षातर्फ 1,20,000,000,000 विनियोजन गरिएको छ। ज्येष्ठ नागरिकहरूको छाता संगठन राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले यी कुराहरूलाई कसरी लिएको छ, आज हामी यही विषयमा छलफल गर्छौं। आजको कुराकानीमा हुनुहुन्छ राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका वरिष्ठ उपाध्यक्ष शारदा चन्द। सुनाउँदैछौ उहाँसँग गरिएको कुराकानी।
यहाँ त विभिन्न ठाउँमा यो ज्येष्ठ नागरिकहरूसँग निकै सम्बन्धित भएर, नजिकमा भएर काम गरिरहनु भएको छ र महेन्द्रनगर, जुन भीमदत्त नगरपालिका वडा नम्बर 5 पनि छ, महिला तथा वृद्ध सेवा आश्रम, ती आश्रमहरूले अहिलेसम्म के गरिरहेका छन् थोरै जानकारी गरौँ न।
मलाता वृद्ध सेवा केन्द्र कञ्चनपुर, यो वृद्ध आश्रम सेवा केन्द्र हो। यहाँ जाने 70 जना कोही केही नभएका बेवारी से बाटोमा अल्पत्र परिएका र बाटोमा फालिएका, हाम्रो आँखाले देखेको, हाम्रो आँखाले उद्धार गरेर ल्याउँछौँ भने धेरै जस्तो यहाँको स्थानीय सरकार र यहाँको प्रहरी हरूले सिफारिसहित उद्धार गरेर ल्याउनुहुन्छ। यस्तो अवस्थाका ज्येष्ठ नागरिकहरूलाई हामीले संरक्षण प्रदान गरिरहेका छौँ। 2063 साल माघ 12 गते हामीले स्थापना गरेको, 2063 सालदेखि अहिले 83-20 गते यो 19-20 वर्षको दौरानमा नेपाली सेना, नेपाल प्रहरी, कर्मचारी, व्यापारी र जनताको मुठीदानदेखि नै यो वृद्धाश्रम सञ्चालन भइरहेको छ। र नेपाल सरकारले पटके सहयोग दिन्थ्यो सङ्घीयले, अहिले त्यो पनि दिन छोड्यो। र 2074 स्थानीय गठन भएको भने स्थानीयले अहिलेको यो 8 वर्षको दौरानमा 1 किलो चामल पनि सहयोग गर्नु भएको छैन। र हामीले बारम्बार रिक्वेस्ट गर्दा, बारम्बार उहाँलाई चाहिँ लेट पत्र दिँदा पनि सहयोग पाएको छैन। र सायद स्थानीय सरकारको आफ्नो बाध्यता होला, वा यो वृद्धाश्रम स्थानीय सरकार आशा नपरेको होला। नपरेको भन्ने हो भने 4-5 उपमेयर मेयर साहब पनि आइसक्नु भएको छ, प्रमुख प्रशासकीय अधिकृत पनि आइसक्नु भएको छ, सपोर्ट भएको छैन। र अब यो वृद्ध आश्रमले 5,336 सम्पन्न परिवारकालाई पुनस्थापना मेलमिलाप परिवार र मेलमिलाप गरिसकेको छ, जो प्रहरी प्रशासन र स्थानीय सरकारको सहयोगमा उहाँहरू आउँदाखेरि चाहिँ नि निलडामै भएर आउनुहुन्छ, घरेलु हिंसा कोषमा आउनुहुन्छ। र त्यसपछि उहाँलाई हामीले उपचार गर्छौँ र काउन्सिलिङ गर्दा गर्दा 1 महिनापछि, 2 महिना, 3 महिनापछि रुनु थाल्नुहुन्छ बा आमा। किन रुनु भएको भन्दा, मेरो घरमा 4-5 नात नातना छन्, छोरा बुहारी छन् बा, तैँले रात दिन मलाई खिर भात यहाँ खुवाए पनि मेरो चित्त बुझ्दैन, मेरो आत्मामा शान्ति हुँदै हुँदैन, मनमा शान्ति हुँदै हुँदैन। मेरो छोरा बुहारीले मलाई नकुट्ने माहौल बनाइदिए, मेरो नाति नातनालाई टाढै भएर पनि हेरेर बजैले भन्नुहुन्छ तेरो बाजेले रोपेका आमको बुटा छ, चुकको बुटा छ, अम्बाको बुटा छ, तेरो बाजे संसारमा हुनुहुन्न, ती बुटाहरूसँग म खेल्छु, तेरो बाजेले खेलाएको माटो छ, जोतेको माटो छ, त्यो माटोसँग म रमाउँछु बा, मलाई घरै पुनस्थापना गर्दै भन्नुहुन्छ आमाले। र बाले पनि त्यही पीडा दोहोऱ्याउनुहुन्छ, उहाँहरूको पीडालाई हामीले सहन नसकेर 5,336 पुनस्थापना गरिसकेका छौँ। 126 जो चाहिने सुदूरपश्चिममा महिला लास सुनाउन, महिला लास हेर्नुहुन्न भन्ने एउटा अन्धविश्वास रूढिवादी छ, त्यसलाई पनि चिर्ने काम यो संस्थाले गरेको छ, जसमा हामीले 126 व्यवहारी चाहिँ बाटोमा फालेको दाह संस्कार मैले महिलाले गरेर आइसकेका छौँ। 2063 सालमा पार्वती जोशी आमाको दाह संस्कार गर्न जाँदा हामीले लास बोकेर हिँडिरहेका थियौँ र चोक चोकमा हामीलाई थुक्यो, र त्यसपछि हामी दाह संस्कार गरेर फर्केर आइसकेपछि घरबाट हामीलाई बहिष्कार गर्यो, माइतबाट सोही मलाई नि बहिष्कार गर्यो, घर माइतीले मलाई अछुत जस्तो व्यवहार गर्यो, समाजमा बिहा वर्तनमा नबोलाउने, चौराईमा चोक चोकमा देखि थुक्ने, हामीहरूलाई हामी सबै महिलालाई साह्रै गाह्रो भयो त्यो पार्वती जोशी आमाको लास दाह संस्कार गरेर आइसकेपछि। र त्यसपछि हाम्रो फेरि दयालु परिवार विक दलित आमाको मृत्यु भयो, त्यसरी हामी दाह संस्कार गर्यौँ, फेरि झन् हामीलाई ठुलो समाज परिवार र माइतीबाट नै हामी सबै 9 कार्य समिति मैलै मैले सञ्चालन गरेको आश्रम हो। र हामीलाई धेरै गाह्रो अपहेलना, यति छ अपमान, यति छ मानसिक यातना हामीले सहनु पर्यो। र विस्तारै गरेर मिडियाहरूलाई धन्यवाद दिन चाहन्छु, सम्पूर्ण मिडिया जीवहरूलाई केन्द्रदेखि जिल्लासम्मको नेपाललाई धन्यवाद दिन चाहन्छु। त्यसै विस्तारै चेन्ज हुँदै हुँदै गयो, गइसकेपछि अहिले चाहिने त्यही दाह संस्कार गरेको कारणले एक समाजले दिने मान सम्मान अहिले आएर हामीलाई अति नै समाजको सपोर्ट र भइरहेको छ। र विगतमा त्यस्तो भए तापनि यसरी यो वृद्ध आश्रमले एउटा नौलो काम पनि के गरेको छ भने, बाटोमा फालिएका बाल बालिकाहरूलाई पनि यो वृद्ध आश्रममा हामीले राख्ने गरेका छौँ। र जसले गर्दा अन्तर पुस्ता बिचको जो दूर खाल्डो जो दूरी बढेको थियो त्यो दूरीलाई जोड्ने काम पनि यो वृद्ध आश्रमले गरेको छ। र यहाँ जस्तै ती पीडित बाल बालिकाहरूले चाहिने बाजे बजू माया पाउनु भएको छ भने, हजुरबा हजुरआमाले नाति नातिनाको माया पाउनु भएको छ, रेपमा परेको नानीहरू पनि छ हामीसँग, र घरेलु हिंसा पीडित महिलाहरू पनि हुनुहुन्छ। यसरी यो वृद्धाश्रम सिङ्गो समाज पनि छ, 4-5 नेपाल सरकारले यसलाई नमुनाको रूपमा उत्कृष्ट भनेर गए पुस 11 गते नै सम्मान गरेको थियो सरकारले। यो 70 ज्येष्ठ नागरिक जीवहरूमा अपाङ्गता 12 हुनुहुन्छ, त्यसमा दृष्टिबिन पनि 5 हुनुहुन्छ, र त्यसपछि त हजुरको चाहिने सुस्थ मनस्थिका 10-11 छन्। जो 5 त सुस्थ मनस्थी त्यही रत्न पार्कदेखि हाम्रो धनबहादुर गुरुङ सचिवजी हुँदाखेरि पठाउनु भएको, शङ्कर सरले पठाउनु भएको, अहिले उहाँहरू हुनुहुन्छ। फेरि विभिन्न रोग लागेको सुस्थ मनस्थी त्यहाँ छ, राउटेहरू हुनुहुन्छ जो 5 र यसरी एउटा समाजको निर्माण भइरहेको छ। त्यस्तै गरेर सिङ्गो समाज यो वृद्ध आश्रममा बाल बालिकाहरू छन्, ज्येष्ठ नागरिकज्यूहरू छन्, विभिन्न किसिमका बालबालिका, विभिन्न किसिमका ज्येष्ठ नागरिकज्यूहरू बस्छ, एउटा सिङ्गो समाज यो वृद्ध आश्रमले त भेटिन्छ, बनाउनु पर्छ बा भन्नुभयो. हामीले भिन्नपा 15 खैरबट्टीमा 2 बिघा जमिन लियौँ. सँगैसँगै बा आमाहरू जानुहुन्छ, कसैले तरकार लगाउनुहुन्छ, तरकार लगाउन नसक्ने मजाले खेती हेर्नुहुन्छ, खेती छुनुहुन्छ, त्यस्तै रमाउनुहुन्छ. हामीलाई गाई चाहियो भन्नुभयो, गाई पालन गर्थ्यौँ. बाख्रा चाहियो भने बाख्रा पालन गर्थ्यौँ. अन्तिममा गएर कुखुरा चाहियो भन्नु कुखुरा पनि हामीले पालिदियौँ. हामीलाई बिरालो चाहियो भन्नुभयो, 8-9 बिरालो ल्याएर राखिदिए. कुकुर चाहियो भन्नुभयो, 4-5 कुकुर ल्याएर राखिदियो. त्यो गरेर यो वृद्ध आश्रम हामीले सञ्चालन गरिरहेका छौँ र वृद्ध आश्रम यस्तोको निर्माण गरिरहेको.
यो महिला तथा वृद्ध सेवा केन्द्रको तपाईँ संस्थापक अध्यक्ष हुनुहुन्छ होइन त?
हजुर.
तपाईँ संस्थापक अध्यक्ष भएर काम गरिरहँदाखेरि यसका विभिन्न शाखाहरू पनि खोल्नु भएको होला. जे भए पनि तपाईँले ज्येष्ठ नागरिकहरूलाई धेरै खुसी बनाएर राख्नु भएको छ र उहाँलाई सेवा सुविधा दिनुभएको छ. यसका शाखाहरू कहाँ छन् अन्त?
यसको शाखा ललितपुर जिल्ला गोदावरी नपाक गोदामचर 1 यसको शाखा पनि छ, जो त्यहाँ 2 वर्षदेखि हामीले सञ्चालन गरिरहेका छौँ. अहिले त्यहाँ पनि 17 ज्येष्ठ नागरिक रोडमा बसेका बाल बालिकाहरू त्यहाँ पनि हुनुहुन्छ, 17 हुनुहुन्छ. त्यहाँको प्रहरीले उद्धार गरेर ल्याएको छ भने 4-5 स्वयं हामीहरूले चाहिने यो 7 बाटो बाटोमा हामीले देखिसकेपछि, ठैबोको बाटोमा देखिसकेपछि त्यसै उद्धार गरेर ल्याएर आएका छौँ. र जसरी यहाँ कञ्चनपुरमा सञ्चालन भएको छ, त्यहाँ पनि मुठीदानबाट नै त्यहाँ गोदामचरमा पनि सञ्चालन भइरहेको छ. जुन जुन सुविधा हामीले यहाँ दिएका छौँ त्यही सुविधा त्यहाँ पनि दिएका छौँ, र त्यहाँ पनि भिन्नै कार्य समिति छ.
हुन त काम गर्दै जाँदाखेरि अब यहाँलाई महासङ्घको जिम्मेवारी पनि छ, महासङ्घको वरिष्ठ उपाध्यक्ष भएर पनि काम गरिनु भएको छ. अहिले यो राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले के काम गरिरहेको छ यसको पनि जानकारी दिनु न थोरै.
हजुर, यो राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ भनेको एउटा छाता संगठन हो र एउटा अम्ब्रेला हो, र देशभरिको ज्येष्ठ नागरिक यसमा आबद्ध हुनुहुन्छ, जो 29,77,000 चाहन्छन्, लगभग 30 लाख ज्येष्ठ नागरिक जीहरू यसमा आबद्ध हुनुहुन्छ. र यो महासङ्घले ज्येष्ठ नागरिक हक हित र अधिकार र सम्मानजनक बाँच्नको लागि नेपाल सरकारसँग हातोमालो गरेर वा नेपाल सरकारलाई पनि ध्यान आकर्षण गरेर नीति निर्माण तिर पनि यसको अहम भूमिका रहेको छ र गर्दै आएको छ. राष्ट्रिय ज्येष्ठ महासङ्घको 77 जिल्लामा आफ्नो सङ्घ छ, प्रदेश छ, अहिले स्थानीय तहमा पनि यसले आफ्नो सञ्जाल चाहिँ निर्माण गरिसकेको छ, जसमा 85,000 अहिले पनि यो एक्टिभ भएर चलायमान भएर क्रियाकाम गरिरहेका छन् भने 1700 प्रत्येक दिन यसमा चाहिँ एक्टिभ भएर सेवामूलक काम गरिरहनु भएको छ. र जस्तै नेपाल सरकारले 100 दिनको उहाँले आफ्नो योजनाहरू तय गर्नुभएको छ, त्यस मध्ये पनि राष्ट्रिय ज्येष्ठ महासङ्घले उठाएका 12 बुदा जो 1 वर्षदेखि उठाइरहनु भएको थियो, हामीले उठाइरहेका थियौँ, यो 12 बुदाको चाहिने ज्येष्ठ नागरिक जीवलाई सम्मानजनक बाँच्नको लागि यो कार्यक्रम सञ्चालन गर्नुपर्छ, यो नीति कानुन बनाउनु पर्छ भनेर हामीले चाहिने ज्ञापन पत्र बुझाउँदै आएका थियौँ. जसमध्ये अहिले 100 यो अहिले नयाँ सरकारको 100 हाम्रो चाहिँ 4-5 के अरे मागहरू पनि पुरा भएको छ. र जस्तै हामीले उदाहरणको लागि लावारिस ब्याङ्कमा रहेका ज्येष्ठ नागरिक जीवहरूका खातामा रहेको पैसा खोज तलास गरी एउटा त्यस्तो कोष खडा गर्यो जसमा निमुखा ज्येष्ठ नागरिक जीवहरूलाई त्यो सहयोग दिन सजिलो होस् भन्ने हाम्रो एउटा पहिलो नम्बर माग थियो. र त्यस्तै गरेर हामीले चाहिँ नि यो सामाजिक सुरक्षा भत्तालाई पनि हामीले के भनेका थियौँ भने क्याटेगोरी छुट्टाएर उमेरको आधारमा यो चाहिँ नि बाँडियोस् भन्ने पनि हाम्रो त्यसमा माग थियो. 70 वर्ष माथिकोलाई सरकारले दिन सक्ने यति र त्यसपछि 80 वर्षलाई यति भन्थ्यो, हामीले तोकिरहेका थियौँ, र 100 वर्षकोलाई यति र आवश्यक अनुसार सहजता भत्ताको व्यवस्था गरियोस् भन्ने पनि बोलेका थियौँ, स्वास्थ्य सम्बन्धी पनि बोलेका थियौँ. र यस्ता हामीले धेरै कुराहरू 12 बुदाहरूमा 4-5 बुदाहरू अहिले नेपाल सरकारले समेटेको हुँदा नेपाल सरकारलाई पनि महासङ्घको तर्फबाट हृदयदेखि धन्यवाद हामी व्यक्त गर्न चाहन्छौँ.
यहाँहरूले धेरै काम गरिरहनु भएको छ र कतिपय ठाउँमा ज्येष्ठ नागरिकका अनुभवहरू, तिनका ज्ञानहरू, सिपहरू पुस्तामा हस्तान्तरण भएका छैनन् भन्ने खालका गुनासाहरू पनि आइरहेका छन्, र यो अन्तर पुस्ता खाडललाई चाहिँ कम गर्न र ज्येष्ठ नागरिकको ज्ञान, सिप, अनुभवलाई चाहिँ पछिल्लो पुस्तामा हस्तान्तरण गर्दै जानका लागि महासङ्घले त्यस्ता कुनै योजना बनाएको छ अथवा कहीँ सहकार्य गरेर काम गर्दैछ?
राम्रो क्वेसन गर्नुभयो. युवाहरू रोजगार र शिक्षाको क्रममा देश र विदेशको प्लान भइरहेका छन् र एक्लो ज्येष्ठ नागरिक जीवहरू बसिरहनु भएको छ र जो सम्पन्न परिवारहरू पनि छन् र अहिले त्यो खाडल किन नाति नातिना बाजे बोजीसँग नबोल्ने, छोरा बुवाहरूलाई बोल्ने टाइम नहुने, मोबाइलमा व्यस्त, र त्यो एक्लोपन ज्येष्ठ नागरिक जीवहरू जीवन बिताइरहँदा जो बिचमा परेको खाडल छ, अन्तर्पुच्छा बिचकोमा परेको खाडल, त्यो खाडललाई कसरी जोड्ने त भन्ने विषयमा अहिले महासङ्घले गत वर्ष पनि साथै प्रदेशमा यो अन्तर्पुच्छा बिचको खाडल जोड्नको लागि प्लस टू विद्यार्थी अभिभावक र ज्येष्ठ नागरिक बुढोली शिक्षा भन्ने कार्यक्रम सञ्चालन गरेको थियो गत वर्ष, साथै प्रदेशमा सञ्चालन गरेर आयो, र यो वर्ष पनि अलि चारवटा प्रदेशमा सञ्चालन गरिसकेको छ र एउटा प्रदेशमा बाँकी छ। अब यो चारै प्रदेशमा सञ्चालन गर्दा र हाम्रो जिल्ला सङ्घले सतहत्तर जिल्लामा यो कार्यक्रम सञ्चालन गरिरहनु भएको छ, खाडललाई कसरी पुर्ने त, बाजे बजै र छोरा बुहारी नातेताको सम्बन्ध कसरी कायम गर्ने त भन्ने विषयमा हाम्रो प्रदेशले पनि यो कार्यक्रम सञ्चालन गरेको छ। जिल्ला सङ्घले पनि स्थानीय सहयोगमा, प्रदेश सरकारको सहयोगमा यही कार्यक्रम सञ्चालन गरिरहेको छ। बागलुङमा हामीले अस्ति कार्यक्रम गर्दा उहाँले कस्तो महत्त्वपूर्ण कुराहरू उठान गर्नुभयो प्लस टूका विद्यार्थीहरूले, र अब हामी घरमा जान्छौँ, घरमा गइसकेपछि आमाले मोबाइलै खेलाइरहनु हुन्छ, मम्मी खाना पस्किनुहोस् भन्दा पनि हामी कसरी खा भन्नुहुन्छ, बा अफिस हुनुहुन्छ, अफिसबाट आइसके बालाई केही कुरा गरौँ भन्दा बा मोबाइलमा व्यस्त हुनुहुन्छ, र हामीहरू पनि मोबाइलमा व्यस्त छौँ, र बाजे र बजै एक्लो कोठामा दुइटै चाहिने टल्ल परेर निराश भएर बसिरहनुहुन्छ, र एक अर्कालाई हामी बोल्ने न आमा बुवालाई फुर्सद छ न हामीलाई फुर्सद छ, बाजे हजुर बुवा हजुरहरूसँग कसले बोलिदिने। सरकारका यस्ता कार्यक्रम हुन्छ जो ज्येष्ठ नागरिकलाई मात्र चाहिने तीर्थयात्रा पठाउँछ, त्यहाँ हामी ज्येष्ठ हाम्रो युवाहरूलाई पनि पठाओस् न, हामी युवाहरूलाई पनि पठाइसकेपछि बाजे बजेको ज्येष्ठ नागरिक जीवहरूको भावना के छ, मनमा के छ, उहाँले भन्न खोज्नुभयो के, त्यो हामी बुझ्छौँ, र हाम्रो मनभित्रका पीडाहरू पनि हामीले भन्न खोजेको भने उहाँले बुझ्नुहुन्छ, र हामी दुइटैको सम्बन्ध पनि कायम हुन्छ, र घरमा पनि कमसे कम हामी हप्तामा एक दिन त बाजे बजै आमा बुवा हामी बच्चाहरू त शनिबारको सँगै खाऊ नि, त्यो पनि छैन, बाजे बजेले कतै खा थाहै हुँदैन, यो भएर हाम्रो बिचको खालडल भइरहेको छ। यसलाई पनि यो सरकार मात्र नभनौँ, फ्यामिलीले पनि यो जिम्मेवारी दायित्व फ्यामिलीको हो भने त्यहाँ प्लस टूका विद्यार्थीले भन्दा महत्त्वपूर्ण विषय उहाँले उठाइरहनु भएको छ, र यस्तो कार्यक्रम सञ्चालन गर्नु पर्यो। यो बुढोली शिक्षा क्लास टूदेखि नै पहिलेको नैतिक शिक्षा जस्तो पाठ्यक्रममा ल्याउनु पर्यो, जो हामी पढ्न पाऊँ, हामी बाजे बजेलाई कसरी हुन्छ माया गर्न त्यो माहौल बनाइदिनु पर्यो, हामीलाई बाजे बजेको माया गर्ने मन लाग्छ त सबैले माया गर्दैनन् भन्ने विद्यार्थीहरू आएर अहिले महासङ्घले पनि त्यो विषयमा पनि देशभरिबाट यो खाडललाई पुर्ने कसरी भन्ने सुझाव सङ्कलन गरिसकेको छ, र राष्ट्रिय नीति पनि बन्दैछ, त्यो मिटिङमा पनि महासङ्घको अध्यक्षज्यू गइरहनु भएको छ, राष्ट्रिय नीति ड्राफ्ट बनिरहेको छ, र त्यो ड्राफ्टमा हामीले पनि देशभरिबाट युवाहरूको भनाई र ज्येष्ठ नागरिकजीहरूको भनाई चाहनाहरू हामीले चाहिँ सुझाव सङ्कलन गरेर ल्याएका छौँ, र अहिले हामीले मन्त्रालयलाई अस्ति हामीले बुझाइ पनि सक्यौँ।
अब यो अन्तर्पुस्ता खाडललाई कम गर्नका लागि महासङ्घले यत्रो पहल गरिरहेको छ भने अर्कातिर उहाँहरूसँग भएको ज्ञान सिप र अनुभवलाई सरकारले सदुपयोग गर्ने सन्दर्भमा चाहिँ महासङ्घको कुराहरू कतिको सरकारले सुनेको छ?
अब नसुनेको भन्न मिलेन, सरकारको पनि अब आफ्नो बाध्यता हुन्छ, सुन्नु भएको छ। अब ज्येष्ठ नागरिकमा भएको सिप ज्ञान अहिलेको पिँढीलाई हस्तान्तरण गर्ने कार्यक्रममा महासङ्घको भनाइ के छ भने एउटा लामो डोरी बुन्छ भने अहिलेको पिँढीलाई लामो नै बुन सिकाउनु पर्छ, र त्यो चाहिँ रसी बनाउन सिकाउनु पर्छ, डोकै बनाउन सिकाउनु पर्छ भनाइमा छैन, तर कतै कतै सरकार त्यही नै भनिरहेको छ। तर अब हामीले के भनेका छन्, परिवर्तन गरिनुपर्छ, सोचा परिवर्तन, विचारा परिवर्तन गर्नुपर्छ। अब भनौँ नि फलाम पिट्ने बाजे थियो भने नातिलाई पनि फलाम पिट्ने सिकाउनु भएन, र अहिले जुन सरकारले दुई ठाउँमा कार्यक्रम सञ्चालन गरेको देखिएको छ, लामो बुन्न सिकाइएको छ, डोको बुन्न सिकाइएको छ, त्यो चाहिँ नाग्लो छाप्राहरू बुन्न सिकाइएको हामीले देख्यौँ, अलिकति महासङ्घको सुझाव मात्र हो। अब त्यो अहिलेको विद्यार्थीहरू अहिलेको पिँढीहरू त्यसमा सीमित रहन चाहँदैनन्, अहिलेको अवस्था अहिलेको समय अनुसार यदि ज्येष्ठ नागरिकलाई ढाल्न र विद्यार्थीहरूलाई पनि ज्येष्ठ नागरिकतिर समर्पण गराउन सक्यौँ भने अवश्य नै यो दूरी पनि जोडिने खाडल पनि सम्बन्ध कायम हुने काम र ज्येष्ठ नागरिक जीवहरूमाथि भएको शिव कला ज्ञान लाई पनि सदुपयोग गर्न सकिने, र बारम्बार महासङ्घले के आवाज उठाइरहेको छ भने तपाईँ अहिले उदाहरणलाई हेर्न सक्छौँ, हामी रामपुरमा हेर्न सक्छौँ, रामपुरमा जिल्ला ज्येष्ठाङ्गी सङ्घले यति राम्रो उदाहरण नै काम गरेको छ, ज्येष्ठ नागरिक स्कुल सञ्चालन गरेको छ, त्यो नेपालमा एउटा मात्र हो। नेपाल सरकारसँग हामीले त्यही भनेका छौँ, देशभरिका 30 लाख ज्येष्ठ नागरिकजीहरू नेपाल सरकारलाई फ्रीमा आफ्नो ज्ञान सिप कला दिन चाहन्छ, हस्तान्तरण गर्न चाहन्छ, निःशुल्क र कमसेकम त्यसलाई त सदुपयोग गरिदिनु पर्यो सरकारले. सुन्दरमय शान्तमय ज्येष्ठ नागरिक मैत्री र त्यो युवा मैत्री त्यहाँ समाजको निर्माण भइरहेको छ. हो त्यस्तो चाहिँ नेपाल सरकारले सातै प्रदेशमा सातै प्रदेश एक एकवटा पनि ज्येष्ठ नागरिक जीवरा भएको ज्ञान शिव कला उहाँ स्वयं आफू विश्वविद्यालय हो त्यस्ताका अनुभवहरू ज्ञानहरू नेपाल सरकारले निशुल्क पनि लिन चाहँदैन. त्यो लिनुपर्छ र उहाँले यदि लिनुभयो भने ज्येष्ठ नागरिकजीहरू सम्मान समाज र परिवारमा बाँच्न सक्ने माहौल आशा क्रिएट हुन्छ.
नेपाल सरकारले भर्खरै यो 83-84 बजेट सार्वजनिक गरेको छ. यसमा ज्येष्ठ नागरिकहरूले पाउँदै आउनु भएको सामाजिक सुरक्षा भत्तामा खासै वृद्धि नै भएन, त्यो कुरो सम्बोधन भएन. बरु सक्नेले छोडौँ नसक्नेलाई जोडौँ भन्ने राष्ट्रिय अभियान सञ्चालन गरिनेछ भन्ने खालको कुरो उल्लेख भएको छ. महासङ्घले यो कुरालाई कसरी लिएको छ? यो राम्रै हो कि अथवा नराम्रो हो कि के हो? कसरी लिएको छ महासङ्घले?
बजेट भाषणमा जुन सक्नेले छोडौँ नसक्नेलाई दिउँ भने नेपाल सरकारले अभियान नै चलाउने भन्ने अस्ति बजेट भाषण हामीले सुन्यौँ. यसपट्टि महासङ्घ घोर आपत्ति छ. जन ज्येष्ठ नागरिकहरूलाई कन्फ्युज भयो. अब पाउँदै आएको उहाँ ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता भनेको नेपाल सरकारले उहाँलाई सम्मान गरेको, उहाँलाई सम्मान गरेर त्यो भत्ता दिएको र सम्मान खोज्नु भनेको त ज्येष्ठ नागरिक माथि नै दुर्व्यवहार हो, हिंसा हुनु हो. भन्नु नि अब उमेर वृद्धि हुँदै जाँदा आर्थिक अवस्थाले पनि साथ छोड्दै जाने र आफन्तहरूले पनि साथ छोड्दै जाने, उमेर अनुसार बच्चा जस्तो हुँदै जाने, उहाँलाई छिनछिनमा नौलो कुरा खाने मन लाग्ने र त्यो बेलामा उहाँले पाएको सुविधा छोड्न सक्ने अवस्था सम्भव महासङ्घले देख्दैन र नहुनेलाई दिने. नेपाल सरकारले यो शब्द गैर जिम्मेवारी तरिकाले बोल्नु भएको यसमा महासङ्घको आपत्ति छ र महासङ्घले यो विषयमा आवाज पनि उठाउनु भएको छ. तत्कालै त्यसपछि हामी मन्त्रालयमा गयौँ र मन्त्रीज्यूसँग हाम्रो भेट भएन. यो विषयमा हामी त्यहाँ उहाँ ध्यान आकर्षण गर्न गएका थियौँ.
सक्नेले छोडौँ नसक्नेलाई जोडौँ भन्ने जुन राष्ट्रिय अभियान सरकारले सञ्चालन गर्ने सन्दर्भमा यहाँले भन्नुभयो ज्येष्ठ नागरिकहरूमा भेदभाव भयो भन्ने कुरा, यसलाई यो तरिकाले हेर्दा कस्तो हुन्छ? जस्तो उहाँहरूको आय स्रोत छ, उहाँहरूका छोरा नातिहरू एकदम सक्षम हुनुहुन्छ, ज्येष्ठ नागरिकलाई उहाँहरूले पालन पोषण गर्न सक्नुहुन्छ, उहाँहरूले चाहिँ छोडिदिने, त्यसपछि जो असक्षम हुनुहुन्छ जो सक्नुहुन्न उहाँहरूलाई थप जोड्दै जाने सन्दर्भलाई लिएर हेर्दाखेरि कस्तो हुन्छ? यो राम्रो हुँदैन र
यो राम्रो हुन्छ? महासङ्घको एउटा एजेन्डा यो पनि थियो, त्यसको लागि त पोलिसी बनाउनु पर्यो नि. ल आउला दुई चारजना, ल तपाईँको दुई चारजना आउला म छोडिदिन्छु भनेर सबै त आउनुहुन्न नि.
स्वैच्छिक हो, यो छोड्न पनि सक्नुहुन्छ नछोड्न पनि सक्नुहुन्छ.
स्वेच्छाले दुई चारजना आउनु होला देश भएर त्यो आफ्नो ठाउँमा छ हो, सबै त आउनुहुन्न. र वास्तवमा समाज सुरक्षा भत्ता दिनै पर्ने, नेपाल सरकारले हेर्नै पर्ने भनेको नेपालमा 4,000-5,000 जनताहरू छैनन्, त्यो डाटा पनि महासङ्घसँग छ. कोही केही नभएका व्यवहारिसे अहिले तपाईँको 4,000-5,000 पनि छैनन् नेपालमा, मात्र हो कि नेपाल सरकारले हेर्नुपर्ने. र जुन नेपाल सरकारले अस्ति सक्नेले छोड्ने भन्ने बजेट भाषणमा अस्ति हामीले सुन्न आयो, त्यसको लागि पोलिसी बनाउनु पर्यो नि. त्यस्तै कसले छोड्छ त? झन् दण्ड हुँदैन. उहाँले पोलिसी बनाउनु भयो भने महासङ्घलाई जिम्मेवारी दिनुभयो भने महासङ्घले पनि यसमा हातमा लगाउन तयार छ. तर त्यसको लागि पोलिसी बनाउनु पर्यो नि. मुखले भनेर भएन नि, मुखले भनेर कसले मान्छ? त्यसमा सशस्त्र कानुन त यहाँ कसैले मान्दैन. कानुन गोजामा हालेर हिँडिरहेको हाम्रो समाज हामीले देखिरहेका छौँ भने भनाइमा हुँदैन.
फेरि अब स्वैच्छिक भनेको छ, नछोड्न पनि सक्नुहुन्छ, केही भएन त्यसमा, होइन?
हो, त्यसमा त त्यही त. अर्को नेपाल सरकारमाथि अझ हामीलाई एउटा गुनासो, महासङ्घलाई के गुनासो छ भने 6-7 वर्ष पहिले महासङ्घको अगुवाईमा बानेश्वरमा ज्येष्ठ नागरिक जीवहरूले थुप्रै आन्दोलन गरेर जसमध्ये 4 ज्येष्ठ नागरिक जीवहरू त्यही ज्यान गुमाउनु शहीद हुनुभयो. त्यसपछि ल्याएको ज्येष्ठ नागरिक मन्त्रालय हो, मन्त्रालयमा ज्येष्ठ नागरिक शब्द थपिएको. अहिले त्यो भयो 8-9 वर्ष भयो भने अहिले आएर ज्येष्ठ नागरिक मन्त्रालयमा ज्येष्ठ नागरिक शब्द नै सरकारले हटाइदियो. सरकारलाई युनिक नामहरू चाहियो, युनिक कामहरू चाहियो, जो देशभरिका 30 लाख ज्येष्ठ नागरिक जीवहरूलाई उहाँको घर नै उहाँको पहिचान नै खोसिदिनुभयो सरकारले। त्यसैले यसमा पनि महासङ्घले घोर आपत्ति जनाउँदै मन्त्रीज्यूलाई ज्ञापन पत्र बुझाउन तुरन्त महासङ्घ त्यहाँ पुग्यो। हामीलाई आपत्ति छैन, त्यो पनि धन्यवाद छ सरकारलाई। संख्याको आधारमा जुन 1900 व्यक्तित्वको तपाईँको ज्येष्ठ नागरिकको नाम मन्त्रालयको नाम समटियो, जो नेपालमा 30 लाख ज्येष्ठ नागरिक अधिकार नेपाल सरकारले खोज्यो, उहाँको पहिचान नै खोज्यो भने 1900 समावेश गर्न मिल्यो, मन्त्रालयको नाम राख्यो भने ज्येष्ठ नागरिक शब्द कति गाह्रो भयो त नेपाल सरकारलाई, कति आपत्ति भयो त नेपाल सरकारलाई। भने हामीले उहाँलाई अस्ति 77 जिल्लामा र महासङ्घले प्रशासनदेखि प्रधानमन्त्री सचिवालय, प्रधानमन्त्री सचिवालयदेखि महिला मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ। साँच्चै नै नेपाल सरकारले फेरि पनि त्यो मन्त्रालयको बारेमा सोचेन, संशोधन गरेन भने महासङ्घले 77 जिल्ला र पालिकामा पनि आफ्नो सञ्जाल भएको हुँदा एउटा जिल्लादेखि 5-5 जना बोलाएर काठमाडौँको माइतीघर मण्डलामा राखिदिए भने वा बानेश्वर वा कुनै ठाउँमा राखिदिएर शान्तिपूर्ण हामी चाहिँ तपाईँको चाहिँ टायर जगाउन सक्दैनौँ, हामी चाहिँ ढुङ्गा मुढा गर्न सक्दैनौँ, अन्तिममा मर्ता क्या नै कर्ता भन्छ, अन्तिममा जब पहिचान नै खोसिसकेपछि महासङ्घलाई अब सरकारले त्यो गराउन बाध्य नगरोस्, यो पनि नेपाल सरकारलाई हामी आग्रह अनुरोध गर्न चाहन्छौँ। ज्येष्ठ नागरिक शब्द मन्त्रालयमा फेरि कसरी हुन्छ यथावतै राखियोस् भन्ने नि नेपाल सरकारलाई यही रेडियो नेपाल मार्फत हामी आग्रह अनुरोध गर्न चाहन्छौँ।
ज्येष्ठ नागरिकहरूकै क्षेत्रमा काम गरेको यहाँले धेरै भयो र ज्येष्ठ नागरिकै छाता संगठन राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घको वरिष्ठ उपाध्यक्ष भएर पनि काम गरिरहनु भएको छ। कतिपय ठाउँमा ज्येष्ठ नागरिकहरूमाथि भएका भेदभावहरू दुर्व्यवहारहरू पनि सुन्नमा आएको छ र मुलुकभरि ज्येष्ठ नागरिकहरूको संख्या चाहिँ एकदमै बढ्दै गए पनि एक्लिँदै गएको अवस्था छ। यो दुईटा कुरालाई कसरी हेर्नुहुन्छ यहाँले?
नेपाल सरकारले त्यस्ता विशेष योजनाहरू कार्यक्रमहरू सञ्चालन गरेर रोजगारका कार्यक्रम सञ्चालन गरेर विदेश पलायन भएका युवाहरूलाई रोकथाम गर्न सकेन भने अबको 15 वर्षमा बुडोली समाजको निर्माण हुन्छ। जस्तै अहिले हामी 30 लाखको कुरा गरिरहेका छौँ भने अब 10-15 वर्षपछि यसको डबल हुने चान्स हामीले देखिरहेका छौँ। केही डाटा र केही कुरुकुले बोलिरहेको अवस्था छ र यसलाई तत्काल नेपाल सरकारले युवाहरूलाई त्यस्तो किसिमको रोजगार र उहाँलाई बाहिर जो विदेश पलायन भइरहेका छन् त्यसलाई रोकथाम गर्नुपर्छ पहिलो कुरा। दोस्रो कुरा, हामी देखिरहेका छौँ अहिले यति ज्येष्ठ नागरिक जीवहरूमाथि दुर्व्यवहार हिंसा भइरहेको छ, खेपिरहनु भएको छ। प्रत्येक दिन महासङ्घमा पनि 5-6 सिन्धुलेदेखि पूर्वदेखि कर्णालीदेखि पुगिरहनु भएको छ र छोरा बुहारीले मलाई घर निकाला गर्यो, मलाई हिंसा गर्यो, मलाई कुट्यो भनेर आइरहनु भएको छ र मिडिया पनि हामीले धेरै देखिरहेका छौँ। अहिले दुर्व्यवहार यति बढिरहेको छ ज्येष्ठ नागरिक जीवहरूमा, त्यसको लागि अब यो कस्तो डरलाग्दो चाहिँ घटनाहरू पनि हामी सुनिरहेका छौँ, देखिरहेका छौँ। अब म त सुदूरपश्चिममा भएर प्रत्येक दिन 4-5 ज्येष्ठ नागरिक जीवहरूको यो चाहिँ नि उजुरी आउँछ संस्थामा, त्यसलाई हेरिरहेका छौँ, मिलाइरहेका छौँ, सकिएन प्रशासन प्रहरीलाई सहयोग मागिरहेका छौँ, होइन। अब यसरी मिलाउँदा वास्तवमा एकदम दर्दनाक अवस्था छ ज्येष्ठ नागरिक जीवहरूको, भयावहक अवस्था छ ज्येष्ठ नागरिक। र अब यसमा अब कस्तो छ, कानुन छ, हेर्नुहोस्, कानुन नभएको छैन, छ कानुन, सशक्त कानुन छ। अब यसलाई चाहिँ तपाईँको अहिले स्थानीय तहमा उपमेयर न्यायपालिका तपाईँको उपमेयर नै यसको प्रमुख भएर यी घटनाहरू देशभरि हेरिरहेको अवस्थामा
न्यायिक समितिको संयोजकै उपमेयर
उपमेयर नै न्यायिक समितिमा भएको हुँदा यो घटनाहरूलाई अलिक सिरियसली भएर न जनप्रतिनिधिले न्याय समितिले हेरेको छ, न यसलाई प्रहरीले हेरेको छ, कता 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 यो कस्तो रूप लिइरहेको छ भन्न मिल्छ या मिल्दैन? जस्तै बिचरा अब न्यायिक समितिमा एउटै बा जानुहुन्छ वा एउटै आमा जानुहुन्छ, है, उहाँले उजुर दिनुहुन्छ, अब भोलि चाहिँ नि छोरा बुहारीलाई झिकाइन्छ, छोरा बुहारीको पछाडि सिङ्गो समाज 15-20 जना हुन्छ, ज्येष्ठ नागरिक जीवहरूको पछाडि एउटा पनि आउन सिङ्गल सिङ्गल आउनुहुन्छ, डरले छोरी जाए पनि पछि आउनुहुन्न, है। अब त्यहाँ कस्तो हुन्छ भने तपाईँको चाहिँ नि अब जनमासमा नै अब त्यहाँ अब भनौँ अब न्याय अन्याय जनमासमा छुट्याइन्छ। अब अलिकति त्यहाँ कता 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 गएर चाहिँ नि अलिकति अलिकति चाहिँ नि अब त्यो भोटको पनि अलिकति त्यहाँ चाहिँ नि गन्ध आउँछ। अब अलिअलि भोटको पनि गन्ध आएर अब बुढाबुढीको सिङ्गल हो उहाँको त 12-15 जना हुन्छ, र त्यसरी पनि ज्येष्ठ नागरिकहरूलाई कस्तो भने तपाईँ छोरा बुढा दिए खानुहोस् न, नबोली बस्नुहोस् न, नकराई बसे त भइहाल्यो नि, कति दिन हो त भन्यो। त्यसरी दुर्व्यवहार त्यहाँ पनि पुरुफै छ, हामीले देखिरहेका छौँ। प्रहरीमा जान्छन्, प्रहरीको पनि सेम त्यही नै हुन्छ। त्यही हुँदाखेरि अब त्यहाँ एक बुढा धेर नबोल्ने, कति बोलेको, चप्पल आएर बसेर खान सकिन्न, त्यहाँ पनि दुर्व्यवहार खेपेको छ। सकेसम्म ज्येष्ठ नागरिक जीवहरू त आफ्नो छोरा बुहारीलाई प्रहरी र स्थानीय सरकारमा गएर कार्यवाही गर्न चाहँदै चाहँदैन,
समाधान नहुने समस्या पर्यो।
सोच परिवर्तन हुनु पर्यो, परिवारको पनि सोच परिवर्तन, मेन जिम्मेवारी परिवार नै हो, परिवारले त्यो कुरा बुझ्नु पर्यो। पृथ्वी गोलो छ, भोलि यो सबै सबैको पालो आउँछ, समाज पनि उत्तिकै जिम्मेवारी हुनुपर्छ, परिवार पनि उत्तिकै जिम्मेवारी हुनुपर्छ, त्यस सँगसँगै राज्य पनि उत्तिकै जिम्मेवारी हुनुपर्छ। र तिनटै जिम्मेवारी भयो भने तिनटैले ज्येष्ठ नागरिकलाई हेर्ने सोच यदि परिवर्तन गर्ने हो भने ज्येष्ठ नागरिक जीवहरू हिंसा पर्नु हुँदैन। त्यसैले त्यसैको लागि नेपाल सरकारले बुढौली शिक्षा, बुढौली शिक्षा यदि लागू गर्ने हो भने त्यसले पनि धेरै ज्येष्ठ नागरिक माथि हुने हिंसाहरू न्यूनीकरण गर्न सकिन्छ।
अन्त्यमा महासंघको तर्फबाट कुनै सुझाव अथवा यहाँका व्यक्तिगत धारणा त्यस्तो केही छन्? अन्त्यमा
महासंघले अब अहिले एउटा दुईटा काम गर्न खोजिरहेको छ, अहिले अलिकति त्यो विषय नै विवादमा भइरहेको हुँदा यो ज्येष्ठ नागरिक ब्याङ्क खोल्न खोजिरहेका छौँ, र ज्येष्ठ नागरिक ब्याङ्क हामीले यदि खोल्न सक्यौँ भने नेपाल सरकारसँग हामीले 4-5 चोटि यो विषयमा छलफल गरेर कसरी जाने, के गर्ने, र हाम्रो आफ्नै 30 लाख ज्येष्ठ नागरिक जीवहरू हाम्रो आबद्ध हुनुहुन्छ, र कमसेकम हामीले महिनाको 100-100 उहाँको जम्मा गर्न सक्यौँ भने उहाँको सुखमय बुढेस काल जीवन बित्न सक्छ भन्ने किसिमको सोच ल्याएर महासंघले गर्न खोजेको छ। र अहिले यो सहकारी सहकारी यो अहिले नेपाल सरकारले यसलाई चाहिँ दर्ता पनि गर्न नदिएको र अहिले विवादपूर्ण भएको हुँदा अहिले केही समयलाई हामी यसलाई मौन बसिरहेका छौँ। र यसो दुई चारवटा काम ज्येष्ठ नागरिकहरूको सेक्टरमा हामी फेरि पनि केही त्यस्ता कामहरू गर्न खोजिरहेका छौँ, देशभरिको ज्येष्ठ नागरिक जीवहरूलाई ससम्मान बाँच्न लाई नेपाल सरकारले विशेष कार्यक्रम चलाइदियोस्। धन्यवाद, महिला बालबालिकालाई चाहिने बजेट विनियोजन गरेको बजेट भाषा सुन्यौँ, त ज्येष्ठ नागरिकलाई कहीँ पनि त्यो सुन्निएन, सक्नेले छोडौँ नसक्नेलाई दिउँ। एउटा त्यहाँनिर सम्बोधन भएको ज्येष्ठ नागरिकलाई महासङ्घको तर्फबाट नेपाल सरकारलाई हामीले के आग्रह गर्न चाहन्छौँ भने प्लिज देशभरिको ज्येष्ठ नागरिक जीवलाई सम्मान चाहिने बाँच्नको लागि त्यस्तो कार्यक्रम सञ्चालन गरिदिनुहोस् जसबाट ज्येष्ठ नागरिक जीवहरू तपाईँको चाहिने खुसी भएर आफ्नो समाज र परिवार बाँच्न सक्ने माहौल क्रिएट गरिदिनु पर्यो भन्न पनि चाहन्छु।
अहिले सुन्नुभयो, भर्खरै सरकारले सार्वजनिक गरेको बजेटमा ज्येष्ठ नागरिकहरूलाई गरेको सम्बोधन समेतका बारेमा सम्पूर्ण ज्येष्ठ नागरिकहरूको छाता संगठन राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले कसरी लिएको छ भन्ने बारेमा महासंघका वरिष्ठ उपाध्यक्ष शारदा चन्दसँग गरिएको कुराकानी।
ज्येष्ठ नागरिकहरूले आफ्ना कुराहरू एक अर्कामा साटासाट गर्न धेरै मन पराउनुहुन्छ। आफ्ना कुराहरू यसरी एक आपसमा साटासाट गर्दा उहाँहरूको मन हलुका हुन्छ र पीडा कम भएको महसुस गर्नुहुन्छ उहाँहरू। यसका लागि उहाँहरू दिवा सेवा केन्द्र, भेटघाट स्थल, चिया चौतारी, ज्येष्ठ नागरिक क्लब वा टोल छिमेकमा भेला भएर बस्नुहुन्छ। यसरी भेला भएर बस्दा सधैँ दूरी बनाएर बस्ने गर्नुपर्छ। धुवा धुलो लगायत रुगाखोकीबाट आफू सुरक्षित रहन सधैँ राम्रोसँग मास्क लगाएर बस्नुपर्छ। सम्भव भएसम्म बेला बेलामा साबुन पानीले राम्रोसँग हात धुने गर्नुपर्छ। कार्यक्रमका बारेमा कुनै सुझाव, सल्लाह र प्रतिक्रिया छ भने पठाउन पनि सक्नुहुन्छ। यसका लागि कार्यक्रमको इमेल हो jestanagarik@gmail.com, jestanagarik@gmail.com। तपाईँले पठाउनुभएका सुझाव, सल्लाह र प्रतिक्रिया कार्यक्रमका लागि निकै महत्त्वपूर्ण हुनेछन्।
लो त श्रोता, हामीलाई पत्र पठाउने यसै ठेगानाका साथसाथै आजलाई ज्येष्ठ नागरिक कार्यक्रमको समय यही सकियो। ज्येष्ठ नागरिकसँगको सम्बन्धलाई मायालु र घनिष्ठ बनाउनका लागि परिवारका अन्य सदस्यहरूले अझ बढी प्रयास र प्रयत्न गरौँ भन्दै कार्यक्रमबाट बिदा चाहन्छौँ। अर्को कार्यक्रमसम्मका लागि प्राविधिक मित्र सुलोचना वज्राचार्यलाई धन्यवाद दिँदै कार्यक्रम संयोजक राजन कार्कीसँगै म विमला राई पनि बिदा हुन्छु। नमस्कार।
पितृदेवो भव, यो संस्कृति। शिर परम्परा बनाऊ इनको जीवन हमी हसी खुशी भरा भरा
जय हो श्रेष्ठ नागरी जय हो श्रेष्ठ नागरी जय हो श्रेष्ठ नागरी जय हो श्रेष्ठ नागरी।